सुसमाचार अन्य जातिहरूका पहिलो पटक पुगेको चाहिँ कर्नेलियसको घरमा हो। अनि हामीले देख्यौं कसरी पत्रुसलाई जो अन्य जातिसँग बसेर खाना पनि नखाने एउटा यहुदीलाई चाहिँ परमेश्वरले विशेष दर्शन देखाइकन र उता कर्नेलियसलाई चाहिँ स्वर्गदूतद्वारा खबर गरिकन उनीहरूलाई भेटाउनु भयो। परमेश्वरले कहाँको मान्छेलाई कहाँ भेटाउन सक्नुहुन्छ? हामीले मुक्ति पाउँदा पनि यस्तै भएको, कहाँको मान्छेले एउटा ट्र्याक्स दिन्छ, कहाँको मान्छेले हाम्रो लागि प्रार्थना गरिदिन्छ, हामीलाई सुसमाचार सुनाउँछ, तर यसको पछाडि चाहिँ परमेश्वर हुनुहुन्छ। परमेश्वरले काम गरिरहनु भएको छ। म आफ्नो मण्डली बनाउनेछु प्रभु यीशुले भन्नुभयो, अनि आज पनि गर्दै हुनुहुन्छ। कति खुसी कुरा, हामी चाहिँ मण्डलीको भाग हुन पाएका छौँ। एकदम विशेष परमेश्वरको काम अहिले भइरहेछ। हो, हामी यहुदी होइन, परमेश्वरको त्यो विशेष काम हो इजरायल, अझ बाँकी छ इजरायलको काम, तर अहिले चाहिँ परमेश्वरले अन्य जातिहरू, अधिकांश मण्डलीका विश्वासीहरू चाहिँ अन्य जातिहरू छन्, यहुदीहरू पनि छन्। सुरुमा यहुदीहरू सबै यहुदीहरू मात्र थिए, तर कर्नेलियसको घरमा सुसमाचार पुगेको दिनदेखि चाहिँ अब झन पृथ्वीको पल्लो छेउसम्मका मानिसहरू ख्रिस्ट आउन थाल्छन्। हामी पनि आइपुगेका छौँ प्रभुको अनुग्रहले। अब हामी प्रेरितको 10 अध्यायमा पत्रुसको भेट हुन्छ कर्नेलियससँग। तीनजना लिन आएका थिए, अब तीनजनासँग अरू 7 जाँदैछन्। पत्रुस एकजना भयो अनि 6 अरू चाहिँ उसको सँगै जाँदैछन्। 10 यो टोली चाहिँ अब कर्नेलियसको घरमा आइपुग्छ सिजरियामा। पत्रुस कर्नेलियसको घरमा पुग्दाखेरि त पत्रुसलाई पर्खने एकजना कर्नेलियस मात्र थिएन, उसले त आफ्ना नाता गोताहरू इष्टमित्रहरू सबैलाई जम्मा गरेछन्, उनीहरूले पनि सुन्नुपर्छ भनेर। यो कस्तो राम्रो उदाहरण, उसले त मुक्ति पनि पाएको थिएन, तपाईँले पाउनु भएको छ। अनि पाउनु भएको छ भने तपाईँको आफन्तहरू, तपाईँको मित्रहरू, तपाईँको छिमेकीहरू, तपाईँको जोसुकैको लागि त्यति वास्ता छ कि छैन जुन कर्नेलियसको थियो। अनि यहाँ के भयो, कर्नेलियसको घरमा पत्रुस आउने बित्तिकै कर्नेलियस के गर्छ हेर्नुहोस्। 10 अध्यायमा चाहिँ हामी पढ्छौँ 24 पद, अनि भोलिपल्ट उनीहरू सिजरियामा पसे, अनि कर्नेलियसले आफ्ना शाखा सन्तानहरू र इष्टमित्रहरूलाई भेला पारेर उनीहरूको भनेको पत्रुसहरूको बाटो हेरिरहेका थिए। 25 पद, अनि पत्रुस भित्र आउँदै गर्दा कर्नेलियसले उनीसित भेट गरे र उनका पाउमा परेर उनलाई धन्यवाद गरे। अनि पत्रुसको तुरुन्तै उसको प्रतिक्रिया के थियो, 26 पद, तर पत्रुसले यसो भन्दै तिनलाई उठाए, उभिनुहोस्, म आफै पनि त मानिसै हुँ। अस्ति केही दिन अगाडि यहाँ चाहिँ एकजना मान्छेलाई ढोगिरहेको थियो, एउटा मान्छेको खुट्टा चाहिँ त्यहाँ सफा गर्दै थियो, जय जयकार गर्दै थियो उसलाई, कुन चाहिँ बाबा हो खै, मैले हेर पनि हेरिन। अब मानिसहरू पुरा अन्धापनामा उनीहरू आफू जस्तै मानिसलाई ढोग्नु पुग्दो रहेछ। यो कर्नेलियस परमेश्वरलाई चिन्न चाहन्छ, तर अझ पनि उसले नयाँ जन्म पाएको छैन। उसले स्वर्गदूतको दर्शन देखेको छ, अनि ऊ चाहिँ यो आउने व्यक्ति पत्रुस आउँदाखेरि त ऊ पत्रुसलाई नै ढोग्न पुग्छ। अनि पत्रुसले भन्छ, म त मान्छे मात्रै हुँ, उभिनुहोस्। 27 पदमा, अहिले एकछिन यही विषयमा विचार गरौँ, केवल कसलाई मात्र हामीले दण्डवत गर्नुपर्छ, परमेश्वरलाई मात्रै। प्रकाशको 22 अध्यायमा पल्टाउनुहोस् एकचोटि, स्वर्गदूत देख्दाखेरि यहुन्ना धरी ढोग्न पुगेका छन्। हेर्नुहोस् त प्रकाश 22:9, आफ आठ पद पनि अनि म यूहन्नाले यी कुराहरू देखेँ जसलाई देखाएको दर्शनहरू र सुने अनि जब मैले सुनेर देखेँ तब मलाई यी कुराहरू देखाउने स्वर्गदूतलाई दण्डवत गर्न म उनका पाउको अघिल्तिर घोप्टो परे। स्वर्गदूतले के गर्यो? लुसिफरले यही चाहिरह्यो, तर यो चाहिँ एउटा परमेश्वरको डर मान्ने स्वर्गदूत थियो। तब उनले मलाई भने, हेर तिमीले यसो नगर किनकि म त तिम्रो सङ्गी दास हुँ, अर्थात् परमेश्वरलाई सेवा गर्ने म पनि एक प्राणी हुँ तिमी जस्तै, साथै तिम्रा भाइहरूको अर्थात् भविष्यवक्ताहरूको र यस पुस्तकका वचनहरू पालन गर्नेहरूको सङ्गी दास हुँ, परमेश्वरलाई नै दण्डवत गर। अनि शैतानलाई यसरी नै जवाफ दिनु परेको थियो प्रभु येशूले। जब शैतानले चाहिँ प्रभु येशूलाई भन्यो, मलाई दण्डवत गर्नुहोस्, म यी सबै थोक तपाईँलाई दिनेछु, अनि प्रभु येशूले भन्नुभयो, शैतान मेरो पछि हटिजा, किनकि यसो लेखिएको छ तिमीले आफ्नो परमप्रभु परमेश्वरलाई मात्र दण्डवत गर्नुपर्छ र उहाँको मात्रै सेवा गर्नुपर्छ। पत्रुसले चाहिँ चाहँदैन थियो कि कर्नेलियसले चाहिँ होइन, पत्रुस कुनै एउटा ठुलो मान्छे अथवा ठुलो एउटा व्यक्तित्व एउटा एकदम को भएको सोचेको ठान्दैन, सोच भन्ने उसले पटक्कै चाहँदैन थियो। अनि हामीले पनि कहिले पनि चाहनुहुँदैन, अलिकति पनि हामीले परमेश्वरलाई दिनुपर्ने श्रेय अलिकति पनि हामीले लिनु हुँदैन है। परमेश्वरलाई मात्र दण्डवत गर्नुपर्छ कुनै पनि व्यक्तिलाई। अनि पत्रुसले के चाहन्थ्यो भने, कर्नेलियसले चाहिँ सबभन्दा सर्वोच्च व्यक्तिलाई चिनेको होइन, पत्रुसलाई चिनेको चाहँदैनथ्यो, तर सर्वोच्च परमेश्वरलाई चिनेको अर्थात् येशु ख्रिस्टलाई चिनोस् त्यो चाहन्थ्यो पत्रुस। सामान्यतया यहुदीहरू, अघि पनि भनिहालौँ, अन्य जातिहरूसँग कुनै पनि सरोकार राख्दैनथे, उनीहरूसँग हिँड्दैनथे, उनीहरूसँग बसेर खाँदैनथे। अनि यहाँ पत्रुसले भन्छ, हेर्नुहोस् अट्ठाइस पदमा त्यहाँ आइपुगेपछि, 27 पनि पढौँ, अनि तिनीसित बात गर्दै उनी भित्र पसे र धेरैलाई भेला भएका भेट्टाए, अनि उनले तिनीहरूलाई भने, एउटा यहुदी मानिसका लागि एउटा अन्य जाति मानिससँग संगति गर्नु वा उसका जानु चाहिँ कति अधर्म हो सो त तपाईँहरू जान्नुहुन्छ, तर मैले कुनै पनि मानिसलाई अपवित्र वा अशुद्ध भन्नु हुँदैन भनी परमेश्वरले मलाई देखाउनु भएको छ। यसरी पत्रुसले चाहिँ बताउँछ, भनेपछि उसले पाठ सिकेछ जुन चाहिँ उसलाई तीन पटक देखाएको चब्दरको दर्शन, र ठिक त्यही बेलामा चाहिँ परमेश्वरको पालिका समयमा चाहिँ आइपुगेको तीनजना यी कर्नेलियसले पठाएका यात्रीहरू, अनि उसले बुझ्यो। अब पत्रुसको कुरा सुन्न चाहिँ सबैको कान खुल्ला थियो, थुप्रो मान्छे भेला भएको छ, अनि उनीहरू चाहिँ परमेश्वरको सन्देश पत्रुसको ओठबाट सुन्नलाई चाहिँ एकदम तयार थिए। 10 अध्यायको अब पढ्दै जाउँ, 29 पद। अब उसले सोध्छ, यसै कारण बोलाइन साथ केही विरोध नगरी म तपाईँका आइहाल, त्यो दर्शन नदेखाएको भयो आउन सक्दैन थियो, यसकारण म सोध्दछु, अब पत्रुसलाई थाहा छैन किन बोलाएको, कुन मनसायले तपाईँहरूले मलाई बोलाउनु भएको हो? अनि कर्नेलियसले भने, 4 दिन अघि यही बेलासम्म मैले उपवास बसिरहेको थिएँ, अनि 3 बजे म मेरो घरमा प्रार्थना गरिरहेको थिएँ, अनि हेर्नुहोस् एकजना चम्किलो वस्त्र पहिरेका मानिस मेरो अगाडि उभिए र भने, कर्नेलियस तिम्रो प्रार्थना सुनिएको छ र परमेश्वरको सामु तिम्रा दानहरूको सम्झना गरिएको छ, यसकारण जोप्पामा पठाऊ र पत्रुस उपनाम भएको सिमोनलाई यहाँ बोलाऊ, उनी चाहिँ समुद्र किनारमा छाला बनाउने एकजना सिमोनको घरमा पाहुना भई बसेका छन्, उनी आएपछि तिमीसँग बात गर्नेछन्। कर्नेलियस भन्छ, मलाई त थाहा भएको यति हो। अनि उसले भन्छ 33 पद, यसकारण तुरन्तै मैले तपाईँका पठाएँ अनि तपाईँले आइकन असल गर्नुभएको छ, यसकारण अब परमेश्वरद्वारा तपाईँलाई आज्ञा भएका सबै कुराहरू सुन्नलाई हामी सबै यहाँ परमेश्वरका सामान्य उपस्थित छौँ। कति राम्रो त्यहाँ सुन्नेहरूको समूह, कति सुन्दर उनीहरू चाहिँ अब यो महान मुक्तिदाता, यो महान मुक्तिको बारेमा चाहिँ सुन्न तयार छन्। अब पत्रुसको मुखबाट निस्केको सबभन्दा पहिलो चीज एकदम ख्याल गर्नुहोस् यहाँ के भनेको छ 34 पदमा। तब पत्रुसले मुख खोलेर भने, साँच्चै म थाहा गर्दछु परमेश्वर कसैको पक्षपात गर्नु हुन्न। यसको अर्थ के हो यो पक्षपात भन्ने शब्द? ग्रीक भाषामा जुन यो पक्षपात भन्ने शब्द अनुवाद यहाँ नेपालीमा गरिएको छ त्यसरी, त्यसलाई अक्षरशः अनुवाद गर्न सकिने चाहिँ मुखलाई ग्रहण गर्न। पक्षपात भनेको चाहिँ मुखलाई ग्रहण गर्न। हाम्रो नेपाली भाषामा भन्यो भने मुख हेरेर व्यवहार गर्न पक्षपात भनेको यही हो। यसको मतलब चाहिँ कुनै व्यक्तिसँग चाहिँ उसको बाहिरी मुखलाई हेर्दाखेरि कस्तो देखिन्छ त्यसको आधारमा चाहिँ उसँग चाहिँ व्यवहार गर्न, फरक व्यवहार गर्न। भनेको मतलब उसको बाहिरी रूप हुनसक्छ, उसको बाहिरी परिस्थिति हुनसक्छ, विभिन्न परिस्थिति, जुन परिस्थितिको बारेमा त्यो व्यक्तिले केही गर्न पनि सक्दैन, होइन उसले त्यो बदल्न पनि सक्दैन। जस्तो कि इथियोपियाले आफ्नो छालको रङ बदल्न सक्दैन अनि उसको परिस्थिति नै त्यही छ, तर उसको न छालाको रङ न कुनै पनि बाहिरी कुराको आधारमा चाहिँ यदि मैले चाहिँ त्यो व्यक्तिसँग त्यस्तै अर्कै व्यवहार गर्छु भने चाहिँ मलाई के भन्नुपर्छ र पक्षपाती मान्छे हो है। यदि मैले चाहिँ त्यो व्यक्तिको त्यस्तो बाहिरी परिस्थितिको कारण चाहिँ म अर्कै व्यवहार गर्छु भने, अनि त्यो बाहिरी परिस्थिति भनेको चाहिँ वास्तवमा सबभन्दा महत्त्वपूर्ण परिस्थितिहरू होइन, अथवा बाहिरी कुराहरू भनेको चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा होइन। एउटा व्यक्तिको विषयमा भनेको म ऊ हेर्दा कस्तो देखिन्छ, अनि कस्तो लुगा लगाछ होइन, भन्ने जस्तो कि भोटका मान्छेहरूको लुगा फरक हुन्छ तिब्बतमा जानुभयो होइन, अनि त्यहीको आधारमा चाहिँ, अथवा इन्डियातिर गयो भने कसैले धोती लगाउँछ अनि कतिले हेपेर धोती भन्छन् है, यो राम्रो होइन है, अनि अथवा छालाको रङ, अथवा कुन देशबाट आएको हो होइन, अनि अथवा उसको पारिवारिक पृष्ठभूमि है कस्तो छ, को कस्तो परिवारबाट आयो, तल्लो माथिल्लो होइन, अथवा उसको धार्मिक पृष्ठभूमि होइन, यसो हेर्न सर होइन, ऊ चाहिँ यस्तो धर्म मान्ने रहेछ त्यसैले म त्यो गलत हो है, जस्तो सुकै जोसुकै मानिस हो पक्षपात गर्न पाइन्न हामीले। ऊ कति धनी छ अथवा कति उसलाई उसको नाम चलेको छ, प्रख्यात छ कि उहाँहरूले सबैले चिनेको नाम टिभीमा देखिरहेको हो यो होइन आयो अब होइन को होइन, अनि अथवा कति ऊ चाहिँ एकदम शक्तिशाली मान्छे हो, अधिकार भएको मान्छे हो कि, ती सब चाहिँ बाहिरी कुराहरू हुन्, सबभन्दा महत्त्वपूर्ण कुरा होइन, अनि त्यो अनुसार हामीले व्यवहार गर्यो भने चाहिँ त्यसलाई पक्षपात भन्छ। याकुबमा पनि यो सिकाएको छ, हेर्नुहोस् त याकुब 2 अध्यायमा जब परमेश्वरको मण्डलीको बीचमा कोही आउँछ बाहिरबाट कोही है, अनि विश्वासीहरूले चाहिँ कहिले पनि त्यस्तो व्यवहार गर्नु हुँदैन उसको बाहिरी कुनै परिस्थिति रूप पृष्ठभूमिको कारणले, अनि त्यो कुरा चाहिँ यहाँ बताएको छ याकुब 2 अध्याय को 1-9 पदमा। हे मेरा भाइहरू हो, महिमाका प्रभु अर्थात् हाम्रा प्रभु येशु ख्रिस्टमाथि तिमीहरूको विश्वास बिना पक्षपातको होस्, किनकि तिमीहरूको सभामा कुनै मानिस सुनको औठी लगाएर भड्किलो वस्त्र पहिरेर आयो भने, साथै एउटा गरिब मानिस पनि झुत्रे लुगा लगाएर आयो भने, अनि तिमीहरूले त्यस भड्किलो वस्त्र लगाउनेलाई आदर गरेर तपाईँ यस असल ठाउँमा बस्नुहोस् भनी भन्यौ, र त्यस गरिबलाई चाहिँ तिमी त्यहाँ उभ कि त मेरो पाउदान पनि बस भनी भन्यो भने, के तिमीहरू आपसमा पक्षपात गर्नेहरू होइन र, अनि खराब विचारले न्याय गर्नेहरू भएन र? मेरा प्रिय भाइहरू हो, सुन, के परमेश्वरले यस संसारका गरिबहरूलाई विश्वासमा धनी र राज्यका हकदारहरू हुनलाई चुन्नु भएको छैन र? जुन राज्यको प्रतिज्ञा चाहिँ उहाँले आफूलाई प्रेम गर्नेहरूका निम्ति गर्नुभएको छ, तर तिमीहरूले त्यस गरिबलाई तुच्छ ठानेका छौ। के धनी मानिसहरूले तिमीहरूलाई थिचोमिचो गर्दैनन् र तिमीहरूलाई न्याय आसनहरूका सामु घिसारेर लैजाँदैनन् र? के तिमीहरूले त्यस उत्तम नामको निन्दा गर्दैनन् र जुन नामले तिमीहरू बोलाइँदछ? यदि तिमीहरूले साँच्चै पवित्र शास्त्र मुताबिक तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर भन्ने राजकीय व्यवस्था पूरा गर्यो भने तिमीहरूले असल गर्दछ, तर तिमीहरूले पक्षपात गर्यो भने तिमीहरूले पाप गर्दछौ र व्यवस्थाद्वारा अपराधी ठहरिन्छ। परमेश्वरले चाहिँ एउटा व्यक्तिलाई चाहिँ एउटा इजरायली नभएको आधारमा नै इन्कार गर्नुहुन्न, ऊ चाहिँ यहुदी होइन भन्दैमा परमेश्वरले इन्कार गर्नुहुन्न, किनभने परमेश्वरले कहाँ हेर्नुहुन्छ? पहिलो समुएल 16:7 के लेखेको छ? कहाँ हेर्नुहुन्छ परमेश्वरले? हृदयमा। एकचोटि पल्टाउँ, पहिलो समुएल 16:7 पहिलो समुएल 16:7 पदमा, तर परमप्रभुले समुएललाई भन्नुभयो, त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर, मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले चाहिँ हेर्नुहुन्न, मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ। अनि परमेश्वरले देख्न सक्नुहुन्थ्यो कर्नेलियसको हृदय र कर्नेलियससँग भएका ती सब मानिसहरू चाहिँ हृदय हेर्दाखेरि कस्ता थिए? उनीहरू चाहिँ परमेश्वर खोज्दै थिए। परमेश्वरले त देख्नुभयो, उनीहरूले परमेश्वरलाई चाहन्थे अनि परमेश्वरले उनीहरूलाई चाहनुहुन्थ्यो। तपाईँ चाहनुहुन्छ? तपाईँको हृदय जान्नुहुन्छ परमेश्वरले? परमेश्वरले चाहिँ पत्रुसलाई चाहिँ सिकाउँदै हुनुहुन्थ्यो कि उहाँको मुक्ति चाहिँ सबै मानिसहरूसँग बाँड्नुपर्छ, उहाँको सुसमाचार सबैलाई दिनुपर्छ। अनि पत्रुसले चाहिँ एकदम राम्रो सिकेछन्। हेर्नुहोस् त 10 अध्यायमा उसले कति राम्रोसँग सिकेको छ। 3 पद विशेष हेर्नेछौ हेर्ने क्रममा, तर पढ्दै जाउँ 35 पदबाट। 35 पदबाट फेरि है 34 पद पनि, तब पत्रुसले मुख खोलेर भने, साँच्चै म थाहा गर्दछु परमेश्वर कसैको पक्षपात गर्नुहुन्न। 35 पद, तर हरेक जातिमा जसले उहाँको डर मान्छ र धार्मिकताको काम गर्छ ऊ उहाँका लागि ग्रहण योग्य हुन्छ। त्यो 35 पदमा चाहिँ के लेखेको छ? तर कुन कुन जातिमा रे? हरेक जातिमा। पत्रुसले सिकेको छ हरेक जाति हो, हामी यहुदी जाति मात्र होइन परमेश्वरले चाहिँ बचाउन चाहनुहुने, जो उहाँको डर मान्छ र उहाँको ठिक बाटोमा आउन चाहन्छ, बाटो सत्य र जीवन धार्मिकताको परमेश्वरमा आएर धर्मी ठहरिन चाहिरहेछ। 36 पद, परमेश्वरले अब उसको प्रचार सुरु हुन्छ, परमेश्वरले त्यो वचन येशु ख्रिस्टद्वारा, उहाँ सबैका प्रभु हुनुहुन्छ, शान्तिको प्रचार गर्दै इजरायलका सन्तानका पठाउनु भयो। अब यो पदमा पनि पत्रुसले चाहिँ उसले बुझेको कुरा दर्शाउँदैछ। 36 पदमा उसले के भन्छ? येशु ख्रिस्ट चाहिँ कस कसका प्रभु हुनुहुन्छ? सबैका प्रभु हुनुहुन्छ, मसीह चाहिँ सबैको प्रभु हुनुहुन्छ। अनि त्यसपछि 37 पद, तपाईँलाई थाहै छ यहुन्नाले प्रचार गरेको बप्तिस्मा पछि त्यो वचन गालिलबाट सुरु गरेर सारा यहुदिया भरि प्रचारियो, अर्थात् नासरतका येशुलाई परमेश्वरले अर्थात् पिताले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो, उहाँ भलाइ गर्दै र शैतानद्वारा सताइएका सबैलाई निको पार्दै चारैतिर घुम्नुभयो, किनकि परमेश्वर उहाँसँग हुनुहुन्थ्यो। 39 पद, अनि यहुदीहरूको मुलुक र यरुसलेममा उहाँले जे जे गर्नुभयो ती सबै कुराहरूका साक्षी हामी हौ, उहाँलाई तिनीहरूले रुखमा झुन्ड्याएर मारे, ख्रिस्टको मृत्यु भन्ने सुसमाचारमा। त्यसपछि 40 पद, उहाँलाई परमेश्वरले तेस्रो दिनमा बौराएर उठाउनु भयो, सुसमाचारको अर्को महत्वपूर्ण भाग, र उहाँलाई खुल्लम खुल्ला प्रकट गर्नुभयो सबै मानिसहरू कहाँ त होइन, तर परमेश्वरद्वारा पहिले चुनिएका साक्षीहरू कहाँ अर्थात् हामी कहाँ, उहाँ मरेकाहरूबाट बौरेर उठ्नु भएपछि हामीले उहाँसँगै खायौँ पियौँ, अनि प्रेरितहरू चाहिँ उहाँको बौरी उठाएको साक्षी हुनु पर्थ्यो। अनि पत्रुस यहाँ भइरहेको छ 42 पद, अनि हामीलाई उहाँले मानिसहरूलाई प्रचार गर र जिउँदा र मरेकाहरूका न्यायकर्ता हुनलाई यहाँ नै परमेश्वरद्वारा नियुक्त गरिनुभएको छ भनी गवाही देऊ भनी आज्ञा गर्नुभयो। 43 पद, उहाँमाथि विश्वास गर्ने हरेकले उहाँको नामद्वारा पापहरूको क्षमा पाउनेछ भनी सबै भविष्यवक्ताहरूले उहाँकै विषयमा गवाही दिन्छ। यहाँ तेस्रो पटक अब पत्रुसले आफूले चाहिँ परमेश्वरले कुनै भिन्नता राख्नु भएको छैन भन्ने कुरा बुझेको यहाँ प्रष्ट हुन्छ। कुन शब्दले हो त्यो 43 पदमा, उहाँमाथि विश्वास गर्ने कस कसले उहाँको नामद्वारा पापहरूको क्षमा पाउनेछ? हरेकले, यहुदी अन्य जाति भिन्नता छैन। परमेश्वरले सबै जातिहरूकोबाट परमेश्वरको डर मान्नेलाई ग्रहण गर्नुहुन्छ। यीशु ख्रीष्ट सबैको प्रभु हुनुहुन्छ, यहुदीहरूको मात्र होइन, पापको क्षमा सबै विश्वास गर्नेहरूलाई हो, यहुदीहरूलाई मात्र होइन। अनि के भयो? पत्रुसले यसरी प्रचार गर्दै थियो, प्रचार गर्दै थियो, प्रचार गर्दै थियो है, अनि रोमी 10 सत्रमा लेखा छ, अनि विश्वास सुनाईद्वारा आउँछ, अनि सुनाई चाहिँ परमेश्वरको वचनद्वारा, अनि पत्रुसद्वारा परमेश्वरको वचन सुन्दा सुन्दै हृदयमा विश्वास भयो उनीहरूलाई, अनि उनीहरूले विश्वास गरेको पत्रुसले त देखा छैन, ऊ त प्रचार गरिरहेछ है, उसले त कहाँ हृदय देखोस् र, परमेश्वरले देखिसक्नु भयो अनि तुरुन्तै पवित्र आत्मा आउनु भयो, प्रचार गर्दा गर्दै हो यो। यहाँ 44 पदमा हेर्नुहोस् त, पत्रुसले यी वचनहरू बोल्दा बोल्दै पवित्र आत्मा वचन सुन्नेहरू सबैमाथि ओर्लनु भयो, परमेश्वरले उद्वेगको काम गर्नुभयो। उहाँले ती अन्य जाति विश्वासीहरूलाई अब पवित्र आत्मा दिनुभयो, अनि तिनीहरूलाई चाहिँ के को अङ्ग बनाउनु भयो? ख्रिस्टको शरीरको अङ्ग बनाउनु भयो, मण्डलीको अङ्ग बनाउनु भयो। एकचोटि फेरि 10 के अरे माफ गर्नुहोस्, 45 पद पनि पढाउँछ, पवित्र आत्मा आउनुभयो होइन, अनि त्यहाँ चाहिँ छक्क पर्दैछ अब यहाँ है, 45 पद, यहुदीहरू चाहिँ पत्रुसँग आएको 6 अनि अन्य जातिहरूमाथि पनि पवित्र आत्माको दान खन्यायो भनेर पत्रुसँग आउने ती सबै खतना भएका विश्वासीहरूले ताजुब माने, पहिलोचोटि हो यो भएको। पहिलो कोरिन्थी 12 हेर्नुहोस् त, अनि उनीहरू तत्कालै उनीहरू मण्डलीको अङ्ग बने, ख्रिस्टको शरीरको अङ्ग। पहिलो कोरिन्थी 12:13 यहाँ लेखेको छ, किनकि चाहे हामी यहुदी हौं चाहे ग्रिक, चाहे हामी कबारा हौं चाहे स्वतन्त्र, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र के भयौं? बप्तिस्मा भयौं, र सबैलाई एउटै आत्माभित्र पिउन दियो, एउटै शरीर अर्थात् मण्डलीमा गाभिएका छन् हेर्नुहोस् है। अनि यसबाट हामीले के बुझ्छौँ भने, हामीले कुनै व्यक्तिलाई सुसमाचार सुनाउँदा, कुनै ठाउँमा हामीले यसरी मौका पाउँदा आफ्नो व्यक्तिगत रूपमा इत्यादि, हामीले चाहिँ एउटा व्यक्तिलाई सुनाइ नै रहने हो है, सुनाइ रहने, अनि केही कुराहरू सोध्न सकिन्छ, बुझेछ कि छैन, अनि सुनेर विश्वास आउने हो। कति क्रिस्चियनहरूले के ठान्छन् भने, त्यहाँ कहाँ गएर होइन ढुङ्गा टेकेर होइन अनि प्रार्थना गर्नुपर्छ अनि तब मात्र विश्वास भयो भन्ठान्छन्, त्यो बाइबलमा यहाँ भेटिएन है। त्यो चाहिँ धेरै क्रिस्चियनहरूले गरेको रीति हो ग्रहण गर्ने, तर बाइबलमा पाउँछौँ विश्वास सुनाईद्वारा आउँछ, अनि सुनाइ चाहिँ परमेश्वरको वचनद्वारा, अनि त्यहाँ कुनै पनि ए प्रभु म पापी हुँ मलाई बचाउनुहोस् त्यो केही भनिरहेछन्, यहाँ सुनि मात्र रहेछन्, विश्वास गर्न साथ पवित्र आत्मा आउनुभयो, बुझ्नुभयो। त्यसैले छ नि त्यो जुन ल को ग्रहण गर्न चाहनुहुन्छ आउनुहोस् यतातिर अनि ल मसँग प्रार्थना गर्नुहोस्, त्योबाट नै जोगिनुहोस् है, त्यसले चाहिँ ठुलो भ्रम ल्याउन सक्छ। किनभने एकजना व्यक्तिले म त नरक जान सक्दिनँ, जान चाहदिनँ, के गर्नुपर्छ भन्छ होइन, उसले त प्रार्थना गर्नुपर्ने, प्रार्थना गरेर जान्छ होइन, सगरमाथा चढ भने पनि चढ्दै होला कोही कोही त, अनि त्यो प्रार्थना गर्नु सजिलै छ नि, तर यहाँ भित्र चाहिँ साँचो विश्वास नहुन सक्छ, किनभने सुसमाचार बुझेको छैन होला, खालि हामीले चाहिँ 3-4 बुँदा बाँडेर उसलाई ग्रहण गराउने बाटो चाहिँ हामी जोगिनुपर्छ। यो चाहिँ एकदम व्यापक छ यो तरिका, तर बाइबलमा हामी पाउँदैन, अनि कहाँ त्यो गरेकै छैन हामीले, यहाँ गरेकै छैन। अब पत्रुसले यो सुन्दर घटनामा है जुन उसले प्रचार गर्दै थियो है, यही सुन्दर घटनाको बारेमा चाहिँ उसले पछि उसले बताएको कुरा पनि एकचोटि हेरौँ, यद्यपि यो अलि पछाडिको अध्ययनमा छ डिटेलमा। पन्ध्र प्रेतको पन्ध्रको सातदेखि नौमा हेर्नुहोस् त, प्रेत पन्ध्रको सातदेखि नौ, किनभने पछि चाहिँ एउटा विवाद निकाल्छ सुसमाचार नबुझ्नेहरूलाई, अनि यहाँ पत्रुसले चाहिँ स्पष्टीकरण दिनुपर्ने हुन्छ। अनि पन्ध्रको सातमा सुरु हुन्छ, अनि धेरै वाद विवाद भएपछि, के विवाद भने अन्य जातिहरू सिधै त्यसरी मुक्ति पाउन सक्दैनन् भन्नेहरू थियो कि, अन्य जातिहरू पहिला चाहिँ खतना गरिनुपर्छ, उनीहरू यहुदी बन्नुपर्छ अनि मात्र। अनि पत्रुसले यहाँ भन्दैछ, अनि धेरै वाद विवाद भएपछि पत्रुस उठे र तिनीहरूलाई भने, मानिसहरू र भाइहरू हो, तपाईँहरू जान्नुहुन्छ अन्य जातिहरूले मेरो मुखद्वारा सुसमाचारको वचन सुनन् र विश्वास गरून् भनी परमेश्वरले धेरै समय अघि त्यही दश अध्यायको घटनालाई हाम्रो बीचबाट मलाई सुन्नुभयो। अनि हृदय जान्नुहुने परमेश्वरले, देख्नुभयो, हामीलाई जस्तै गरी उनीहरूलाई पनि पवित्र आत्मा दिइकन उनीहरूको पक्षमा गवाही दिनुभयो, अनि उनीहरूका हृदय विश्वासद्वारा शुद्ध पारिकन हामीहरू र उनीहरूको बीचमा कुनै भिन्नता राख्नु भएन। अन्य जातिहरूलाई मुक्तिको ढोका खुलेको छ भन्ने कुरा चाहिँ उनीहरूलाई एकदम स्पष्ट भयो। अनि उनीहरू चाहिँ अन्य जातिहरू सिधै मण्डलीको अङ्ग बन्न सक्छन् भन्ने कुरा चाहिँ यहाँ स्पष्ट भयो घटनाले। अब एकछिन यसो फर्केर हेरौँ है, मसँगै सम्झना गर्नुहोस् त, हाम्रो पहिलो दिनको जस्तो लाग्छ अध्ययनदेखि, प्रेतको दुई अध्यायमा चाहिँ पेन्टिकोस्टको दिनमा पवित्र आत्मा ओर्लिनु भयो, त्यो दिनमा चाहिँ यहुदीहरू मण्डलीको अङ्ग बनेको, सबै यहुदीहरूमा जो थियो पवित्र आत्माको बत्तिसमा चाहिँ यहुदीहरू चाहिँ गाभिए एउटै शरीरमा। प्रेतको आठ अध्यायमा जाँदाखेरि चाहिँ अब समारीहरू मण्डलीको अङ्ग बने। अब प्रेत दश अध्यायमा जहाँ हामी छौँ, यहाँ चाहिँ अन्य जातिहरू मण्डलीको अङ्ग बने। आज चाहिँ जस कसैले जुन बेला ख्रिस्टलाई विश्वास गर्छ तत्कालै ऊ मण्डलीको अङ्ग बन्छ। प्रश्न तपाईँलाई, व्यक्तिगत प्रश्न, के तपाईँ मण्डलीभित्र हुनुहुन्छ? परमेश्वरले गरिरहनु भएको काम भित्र हुनुहुन्छ कि हुनुहुन्न? के तपाईँले मुक्ति पाउनुभयो? यो सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो। कर्नेलियसले परमेश्वरलाई भेट्टाए, जुन परमेश्वरले चाहिँ कर्नेलियसलाई खोज्दै हुनुहुन्थ्यो। अनि त्यसपछि के भयो? दश अध्यायमा जाउँ त, दसको 47-48 त्यसपछि के भयो? तपाईँले अब अनुमान गर्न सक्नुहुन्छ होला, होइन? तपाईँ पनि पढौँ यहाँ, जसले हामीले झैँ पवित्र आत्मा पाएकै छन्, पत्रुसले भन्दैछ, यिनीहरूले बप्तिस्मा नपाउन् भनेर के कसैले पानी रोक्न सक्छ र भन्छ उसले। अब उनीहरूले त बप्तिस्मा लिन पाउँछ, अब पानीको बप्तिस्मा गवाई, होइन? अब त उनीहरूले त पवित्र आत्मा पाइसके, अब पत्रुसलाई कुनै शङ्का छ यिनीहरू चाहिँ मुक्ति पाएको हुन् कि होइन भनेर? छैन। त्यसैले अब त आज्ञा दिन्छ उसले, अनि उनले तिनीहरूलाई प्रभुको नाममा बप्तिस्मा लिनु भनी आज्ञा दिए, किनभने त्यो बेला चाहिँ पवित्र आत्मा आउनुभएको कुरा चाहिँ त्यहाँ त्यहाँ चिन्हहरू सहित भयो। त्यो चिन्ह के थियो भने चाहिँ पेन्टेकोस्टको दिनमा जस्तै उनीहरूले के बोले, हेर्नुहोस् त 46 पदमा, 10 अध्यायको 46 पद, किनभने उनीहरूले तिनीहरूलाई अरू अरू भाषाहरूमा बोलिरहेका र परमेश्वरको प्रशंसा गरिरहेका सुने। तब पत्रुसले जवाब दिए, जसले हामीले चाहिँ पवित्र आत्मा पाएका छन् यिनीहरूले बप्तिस्मा नपाउन्। त्यसैले यहाँ परमेश्वरले चाहिँ चिन्ह दिनुभयो। त्यहाँ यो अन्य भाषाको जुन प्रस्फुटन भयो नि यो गणेश घरमा, यो कसको लागि थियो? यो त्यो कन्गेसको घरानाहरूको लागि होइन, यो चाहिँ यहुदीहरूको लागि चिन्ह भनेछ। अनि को यहुदीहरू थियो? 7 जना थिए त्यहाँ, पत्रुस र अरू 6 जना। अनि अब उनीहरू एकदम महत्त्वपूर्ण गवाही हुन्छ पछि यो विवाद उठ्दाखेरि, हामी त्यही थियौँ, हो पेन्टिकोस्टमा जस्तो भएको थियो हामीलाई उनीहरूलाई पनि त्यस्तै भयो भनेपछि त अब सबैको मुख बन्द हुने भएन। अनि त्यसैले अन्य भाषाको उद्देश्य बुझ्नुहोस्, यो त एउटा चिन्ह थियो, अन्य भाषा जहिले पनि चाहिँदैन, खाली अन्य जातिहरू सिधै अब मण्डलीमा आउन सक्छन् भनेर चिनाउनको लागि एकदम महत्वपूर्ण चिन्ह थियो। अनि यो चिन्ह चाहिँ कसको लागि थियो भने त्यो यहुदीहरूलाई, किन यहुदीहरू ठेस खान सक्थेन, तर त हुँदैन 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 भन्थ्यो। पत्रुस पनि अब म त कुनै पनि अशुद्ध कुरा खाएको छैन भन्नेवाला थिएँ होइन। त्यसैले कति अनुग्रही र दयालु है परमेश्वर, जसरी उहाँले चाहिँ आफ्नो जनलाई चाहिँ बिस्तारै सिकाउनु हुँदो रहेछ। उहाँ एकदम बुद्धिमानी पनि हुन्छ, उहाँको तरिकाहरू पनि अचम्मै छन्। त्यसपछि के भयो है, बत्तिसमा ल्यायो उनीहरूले है, अनि त्यसपछि के भयो, खुद्द पत्रुस हिँड्यो होला होइन, होइन, किनभने महान आज्ञामा जहिले पनि याद गर्नुहोस्, खालि सुसमाचार सुनाऊ होइन, त्यो त सुरु मात्रै हो है, अनि त्यसपछि बत्तिसमा लिनु, अनि त्यति मात्र होइन, त्यो पनि सुरु मात्रै हो, त्यसपछि चाहिँ एकदम के अरे ध्यान दिएर डरमा परिश्रम गर्नुपर्ने भाग चाहिँ के छ भने, मैले तिमीहरूलाई जे जे आज्ञा गरे ती सबै पालन गर्न तिनीहरूलाई सिकाऊ, सबै सिकाऊ। अनि यहाँ हामी पाउँछौँ उनीहरूले त्यही चाहिरहेको पनि छ, तब तिनीहरूले उनलाई केही दिनसम्म रहिदिनुहोस् भनी बिन्ती गरे। पत्रुस अवश्य नै बस्छ उनीहरूलाई बलियो बनाउनलाई, नयाँ विश्वासीलाई चाहिने खुराकहरू दिँदै उनीहरूलाई होइन समय नै हुर्काउनुपर्छ क्या, नयाँ विश्वासीहरू अब मुक्ति पाइहाल्यो अब ल है हामी भेट्नलाई दुई तिन महिनापछि भन्यो भने त अब दुई तिन महिनामा त केही भन्छ के हुन्छ। एउटा बिरुवा ठिक समयमा तपाईँहरूतिर चाहिँ किसानी हुन्छ, तपाईँलाई थाहा छ, ठिक समयमा मल दिनु पर्यो, ठिक समयमा उसलाई होइन दिनु पर्यो। अब ढिलो भइसकेपछि मल राख्दा के हुन्छ तपाईँहरूले भन्नुहोस् त, राम्रो हुन्छ हुँदैन, झन् मर्छ क्यारे है। त्यसैले समयमा हो मलजल नयाँ विश्वासीहरूलाई। अब पत्रुसले जुन प्रभुको आज्ञा अनुसार यहाँ अन्य जातिहरूको बीचमा सुसमाचार सुनाएको, अझ उनीहरूसँग खाना खाएको सुनेपछि उता यरुसलेममा भएका यहुदीहरूलाई छटपट हुन थाल्यो, जसमध्ये कोही कोही त विश्वासी नै थिए। हेर्नुहोस् है कति गहिरो छाप थियो। अब हेर्नुहोस् हामी पढ्छौँ यरुसलेममा फर्किँदाखेरि त उसलाई त के गरायो पत्रुस भन्ने कुरा पो आउँछ यहाँ एघार अध्यायमा पढौँ त एकदेखि तिन पद। अनि अन्य जातिहरूले पनि परमेश्वरको वचन ग्रहण गरेछन् भनी प्रेरितहरू र यहुदियामा भएका भाइहरूले सुने, यो सबै यहुदीहरू थिए। अनि जब पत्रुसमाथि यरुसलेम गए तब खतना भएकाहरूले उनीसँग यसो भन्दै विवाद गरे, तपाईँ त खतना नभएका मानिसहरू कहाँ जानुभएछ र तिनीहरूसँग खानुभएछ। अब पत्रुसले चाहिँ ऊ पनि अब थाहा छ, उसलाई थाहा छ म आफै पनि त होइन त्यस्तै सोसाइटी थियो भनेर बिस्तारै अब पुरा सुरुदेखि उसले चाहिँ बयान गर्न थाहा छ चार पददेखि। तर पत्रुसले तिनीहरूलाई यो कुरा सुरुदेखि क्रमैसँग यसो भन्दै बताइदिए, म जोप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ अनि अचेत अवस्थामा मैले एउटा दर्शन देखेँ, एउटा ठुलो चद्दर जस्तो पात्र तल झर्यो जो चारै कुना समातिर आकाशबाट ओह्रालियो, अनि त्यो मौका आयो जब मैले त्यसलाई ध्यानपूर्वक हेरेँ, तब मैले थाहा गरेर पृथ्वीका चारकुटे जनावर जङ्गली पशु घस्रिने जन्तु र आकाशका चराहरू देखेँ, अनि मैले मलाई यसो भन्दै गरेको आवाज सुने, उठ पत्रुस मारेर खाओ। तब मैले भने कुनै रीतिले हुँदैन प्रभु, किनकि मेरो मुखभित्र कहिले पनि कुनै अपवित्र वा अशुद्ध वस्तु परेको छैन। तर त्यस आवाजले दोस्रो पटक मलाई स्वर्गबाट जवाब दियो, परमेश्वरले जसलाई शुद्ध पार्नु भएको छ त्यसलाई तिमी अपवित्र नभन। अनि यो कुरा तिनपल्टसम्म भयो र सबै कुरा फेरि आकाशभित्र खिचिए, अनि हेर्नुहोस् तुरुन्तै सिजरियाबाट मौका पठाएका तीनजना मानिसहरू म रहेको घरको अघिल्तिर उभिए, अनि केही शङ्का नगरी तिनीहरूसँग जाऊ भनी आत्माले मलाई आज्ञा गर्नुभयो, अनि यी छजना भाइहरू पनि मेरो साथमा लागे र हामी त्यस मानिसको घरभित्र पस्यौं, अनि तिनले हामीलाई बताए तिनले हाम्रो आफ्नो घरमा एउटा स्वर्गदूतलाई उभिरहेका र तिनलाई यसो भनिरहेका देखे, जोप्पामा मानिसहरू पठाउ र पत्रुसको नाम भएको सिमोनलाई बोला, तिनले तिमीलाई वचनहरू बताउनेछन् जसद्वारा तिमीले र तिम्रो सारा घरानाले मुक्ति पाउनेछ। अनि जब म बोल्न थाले तब पवित्र आत्मा जसरी सुरुमा हामीहरूमाथि ओर्लनु भएको थियो उसरी नै उनीहरूमाथि ओर्लनु भयो, तब प्रभुले यसो भन्नुभएको वचन मलाई सम्झना भयो, यूहन्नाले साँच्चै पानीले बप्तिस्मा दिए तर तिमीहरू पवित्र आत्माले बप्तिस्मा गरिनेछौ, यसै कारण परमेश्वरले हामी प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नेहरूलाई भनेको यहुदीहरूलाई जो दान दिनुभएको थियो सोही दान उनीहरूलाई भनेको अन्य जातिहरूलाई पनि दिनुभयो भने परमेश्वरले रोक्न सक्ने म को थिएँ र। अति राम्रो जवाब दिएछ है पत्रुसले। त्यसपछि के भएछ नतिजा अठार पद, यी कुराहरू सुनेर तिनीहरू चुप भए र यसो भन्दै परमेश्वरलाई महिमा दिए, तब त परमेश्वरले अन्य जातिहरूलाई पनि जीवनका निम्ति पश्चाताप दिनुभएछ। यहाँ देख्नुभयो है पन्ध्र पदमा प्रश्न तपाईँहरूलाई फेरि हेरौँ है, अनि जब बोल्न थाले तब पवित्र आत्मा जसरी सुरुमा हामीहरूमाथि ओर्लनु भएको थियो, त्यो सुरुमा भनेको कुन दिन हो? पेन्टिकोस्टको दिन, धन्यवाद। अनि त्यही नै मण्डली सुरु भएको, किनभने पवित्र आत्माको बप्तिस्माद्वारा यो शरीरको संरचना हुन्छ भन्ने कुरा कुन पदले हामीलाई थाहा दिन्छ? पवित्र आत्माको बप्तिस्माद्वारा नै ख्रिस्टको शरीरभित्र हामी गाभिएका हौँ भनेर चाहिँ कुन पदमा छ? फेरि पल्टाउँ है, अनि यो अझ तपाईँको हृदयभित्र छिर्छ, पहिलो कोरिन्थी 12:13, एकदम चाबी पद है। अनि यसबाट नै थाहा हुन्छ कि मण्डली साँच्चै नै पेन्टिकोस्टको दिनमा सुरु भएको। कतिजना विश्वासीहरू, एकदम असल विश्वासीहरू पनि होइन, उहाँसँग केही हाम्रो झगडा छैन, तर उहाँले चाहिँ मण्डली पेन्टिकोस्टको दिनमा सुरु भएको होइन, पहिल्यै कहिले हो सुरु भइसकेको थियो भन्छ उहाँले है, तर होइन, प्रश्नै छ। पहिलो कोरिन्थी 12:13 मा लेखेको छ, किनकि चाहे हामी यहुदी हौ, चाहे ग्रिक, चाहे हामी कमरा हौ, चाहे स्वतन्त्र, हामी सबै एउटै आत्माद्वारा, उही आत्माद्वारा, उही अन्य भाषा है, उही चिन्हहरू, एउटै आत्माद्वारा, एउटै के भित्र बप्तिस्मा भयो, अनि शरीर चाहिँ के हो? ख्रिस्टको मण्डली हो, जसको शिर उहाँ हुनुहुन्छ। अनि यो सुरु भएकै थिएन है, बप्तिस्मा दिने योहन्नाले त बप्तिस्मा दिएको थियो पानीमा, अनि उसले भन्दै थियो, तर यीशुले चाहिँ पवित्र आत्माले बप्तिस्मा दिनुहुन्छ है, मैले चाहिँ पानीले, उहाँले चाहिँ आत्माले, अनि त्यो गर्न चाहिँ प्रभु येशू भन्नु म जानुपर्छ, अनि म गएर चाहिँ पठाउनेछु, अनि पेन्टेकोस्टको दिनमा आउनु भयो, पवित्र आत्माको दास बप्तिस्मा पहिलोचोटि भएको चाहिँ पेन्टेकोस्टमा हो। यहुदीहरू, अन्य जातिहरू चाहिँ कोरिलेसको घरमा हो, अनि अहिले चाहिँ हामी जुन दिन विश्वास गर्छौँ त्यही दिन हामी पवित्र आत्मालाई प्रयोग गरेर हामीलाई चाहिँ शरीरभित्र हामीलाई येशू ख्रिस्टले नै गाभ्नुहुन्छ। अब मण्डलीको संरचना अति नै अद्वितीय छ, फरक छ। हेर्नुहोस्, पुरानो नियम र मा भएको कुराहरू र नयाँ नियममा भएको कुराहरूमा चाहिँ फरक छ है, यो अर्कै योजना हो है। अनि एक दिन हामी उठाएर लगिन्छौँ, अनि फेरि अब इजरायल केही सम्बन्धमा परमेश्वरको जुन जुन भविष्यवाणीहरू पुरा हुन बाँकी छ, परमेश्वरले त्यसलाई पनि पुरा गर्नुहुन्छ, जुनमा चाहिँ उहाँको राज्य सुरु हुने अगाडि घडीमा नै हामी नै प्रभु येशूसँग यो संसारमा आउनेछौँ र उहाँसँगै राज्य गर्नेछौँ। मण्डली चाहिँ उहाँको दुलै हो, प्रजा होइन है। खास भन्नुपर्दा येशू हाम्रो राजा भन्दा पनि हाम्रो शिर र दुलहा हुनुहुन्छ। राजा भन्ने चाहिँ इजरायलले हो, उहाँ प्रजा हो। खास ठेट तरिकाले भन्यो भने हुन त भन्न सकिन्छ, उहाँ राजा हो, उहाँ राजाहरूको पनि राजा हो, हामीले गाउन पनि मिल्छ, ठिक छ, तर बुझ्नुहोस् त्यो भिन्नता है, इजरायल र मण्डली। अनि अब जब यो पुरा सुरुदेखि अन्तसम्म राम्ररी पत्रुसले चाहिँ बताइदिन्छन्, उनीहरूसँग रिस नमानिकन होइन, धैर्य गरेन, अनि उनीहरूले पनि महसुस गर्छन् कि परमेश्वरले त अति सुन्दर काम गर्नुभएको रहेछ। अनि उनीहरूले के बुझ्यो भने, खास पत्रुसले होइन रहेछ अन्य जातिहरूलाई चाहिँ खिच्न गएको, परमेश्वरले पो रहेछ भनेर बुझे। परमेश्वरले पत्रुसभित्र भएर, पत्रुसद्वारा चाहिँ काम गर्नुभयो, म आफ्नो मण्डली बनाउनेछु भन्नुभयो है। त्यसैले परमेश्वरको सुसमाचार चाहिँ सबै जातिहरूका जानुपर्छ, जताततै जानुपर्छ, कुनै कुन राष्ट्रियता, कुन पृष्ठभूमि फरक पर्दैन। यदि तपाईँ व्यक्ति हुनुहुन्छ भने, मलाई आशा छ सबैजना सबै नै व्यक्ति हुनुहुन्छ यहाँ, यदि रुख हुनुहुन्छ भने चाहिँ व्यक्ति हुनुहुन्न तपाईँ होइन, रुख व्यक्ति होइन है, तर तपाईँ व्यक्ति हुनुहुन्छ भने, तपाईँ को हुनुहुन्छ, कहाँबाट आउनुभयो, तपाईँको छालाको रङ कस्तो छ, केही पनि फरक पर्दैन। परमेश्वरको यति अति खुसीको खबर र मुक्तिको सन्देश तपाईँको लागि नै छ है, बाइबलमा यति धेरै जोड दिएको छ यो कुरालाई, ताकि कसैलाई पनि कहिले पनि नलागोस् कि परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ होला त। अनि हिजो भाइले बाँड्नु भएको थियो, परमेश्वरले कसलाई प्रेम गर्नुभयो, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो है, जसमध्ये म पनि पर्छु भनेर उहाँले महसुस गर्नुभयो संसारलाई। अनि यदि छ नि सुरुका यी क्रिस्चियनहरू विश्वासीहरू चाहिँ अन्य जातिहरूका नजाउँ भनेको भए है, यो मुक्तिको सुसमाचारलाई नपुर्याउँ भएको भए, अनि खालि उनीहरू चाहिँ यहुदीहरूलाई मात्र हामी सुन, सजिलो पनि छ उनीहरूलाई, पुरा नियम थाहा छैन, अन्य जातिलाई के पनि थाहा छैन, धेरै कहाँ उत्पत्तिदेखि सुरु गर्नुपर्छ यिनीहरूलाई त भन्न थाल्यो भने है अनि हुनु पनि हो है यहुदीहरूलाई त सधैँ जति उत्पत्तिबाट सुरु गर्नु पर्दैन थियो उनीहरूले त एकैचोटि बत्तिसमा दिने योहन्नाको बाटो प्रचार गरे पुग्थ्यो उनीहरूलाई अनि उनीहरूले विश्वास गरे गरे नगरे गरेन है अब तर यदि त्यस्तो गरेको भएछ नि है मण्डलीको इतिहास आज यस्तो पढ्न पाउँदैन थियो हामीले हो यसो वरिपरि हेर्नुहोस् त हामी यहाँ सबै अन्य जातिहरू कसो यहुदी हात उठाउनुहोस् त कोही पनि छैन एकजना छैन अब्राहमको इसहाकको याकुबको सन्तान हो भन्ने कोही पनि हामी सबै अन्य जाति हौ यो परिभाषा राम्रोसँग बुझ्नुहोस् धेरै क्रिस्चियनहरू चाहिँ अलमल छन् अन्य जाति भनेको चाहिँ अविश्वासीलाई चाहिँ अन्य जाति भन्छ होइन अन्य जाति भने गैर यहुदीलाई अन्य जाति भन्छ हामी पनि अन्य जाति नै हौ हामीसँग मसीहको प्रतिज्ञा थिएन हामीलाई चाहिँ कृष्ण आउनुहुन्छ भन्ने थाहा थिएन कहाँ कहाँ के थाहा करार व्यवस्था के पनि थाहा थिएन ढुङ्गा मुढा चाहिँ थाहा थियो हामीलाई पूजा गर्न जाने थियो त्यति होइन भूत आत्मालाई पुज्न थाहा थियो अरू के थाहा थियो अनि तर परमेश्वरको त उहिलेदेखि नै योजना थियो अब्राहमलाई नै भन्नुभएको थियो यहुदी जाति सुरु गर्ने बेलामा अब्राहम तिमी चाहिँ धेरै जातिहरूको पिता हुनेछ तिमीबाट सारा संसारले आशिष पाउनेछ तिमी आशिषको मूल हुनेछ भनेको सारा जातिले आशिष पाउनलाई अब्राहमलाई चिन्नु भएन अनि अब्राहमबाट इसहाक इसहाकबाट याकुब अनि दाऊद अनि यीशु ख्रीष्ट आउनुभयो ठिक समयमा तपाईँ धन्यवादी हुनुहुन्न कि मुक्तिको ढोका अन्य जातिहरूलाई खोलियो भनेर एकदम हामी अन्य जातिहरूको मुक्तिको इतिहास चाहिँ प्रेरित दश अध्यायमा सुरु हुन्छ कर्नेलियस घरदेखि एउटा ज्यादै ज्यादै सुन्दर उदाहरण म तपाईँहरूसँग बाँड्न लागिरहेको छु अन्तमा यो चाहिँ युरोपमा भएको केही विश्वासीहरूको अचम्मकी उदाहरण उनीहरू चाहिँ रोमानिया जर्मनी त्यतातिरका विश्वासीहरू हुन् सुरुदेखि उनीहरूलाई मोराभियनहरू भनिन्छ ती क्रिस्चियनहरूलाई उनीहरू विश्वासीहरू तर मोराभियनहरू भनिन्छ मोराभियन अनि उनीहरूको मिसनरीहरूको उदाहरण चाहिँ अचम्मक छ बाइबलीय छ अनि त्यस्तै हुनुपर्ने हो है अब पहिला त प्रेमको परिभाषा भनेको के हो हामी एकचोटि फेरि पुनर्सम्झना गरौँ प्रेम भनेको के हो जुन व्यक्तिलाई म प्रेम गर्छु त्यो व्यक्तिको निम्ति चाहिँ म परमेश्वरकै सर्वोच्च सर्वोत्तम चाहन्छु र उसले त्यो सर्वोच्च र सर्वोत्तम पाओस् भन्ने उद्देश्यले चाहिँ म जस्तो सुकै व्यक्तिगत कठिनाई दुःख कष्ट मूल्य चुकाउन पनि तयार छु त्यसलाई भनिन्छ प्रेम फेरि भनौँ है प्रेम भनेको चाहिँ जुन व्यक्तिलाई म प्रेम गर्छु म चाहिँ उसको लागि परमेश्वरको सर्वोत्तम र सर्वोच्च कुरा चाहन्छु र त्यो सर्वोत्तम र सर्वोच्च कुरा उसले पाओस् भनेर चाहिँ म चाहिँ कुनै पनि व्यक्तिगत कठिनाई दुःख कष्ट मूल्य चुकाउन चाहिँ म इच्छुक छु तयार छु त्यसलाई भनिन्छ प्रेम तपाईँलाई एकदम म प्रेम गर्छु त्यो मुखले होइन त्यो त भने मात्र हो है तर त्यो त देखिनुपर्छ प्रभु यीशुले त्यस्तै गर्नुभयो होइन हेर्नुहोस् न पहिलो योहन्ना चारको नौमा के लेखेको छ फेरि हामी सम्झना गरौँ पहिलो योहन्ना चारको नौ यहाँ पढ्छौ पहिले योहन्ना चारको नौ हामी उहाँद्वारा अर्थात् ख्रीष्ट येशूद्वारा जिउन सकौँ भनेर भनेको अनन्त जीवन जिउन सकौँ भनेर परमेश्वरले आफ्ना एक मात्र जन्माइएको पुत्रलाई कहाँ पठाउनु भयो संसारमा पठाउनु भयो हामीतर्फ परमेश्वरको प्रेम यसैबाट प्रकट भयो जब येशु ख्रीष्टले क्रुसमा हाम्रो लागि मर्नुभयो मोराभियनहरूको उदाहरण चाहिँ म यहाँ शीर्ष हेर्दै बताउनु तपाईँलाई यो उल्लेख कुरा चाहिँ एकजना स्कटल्यान्डको एकजना प्यास्टरले लेखेको धेरै वर्ष अगाडि 200 वर्ष भइसकेछ रबर्ट मरी मक्सेन है ऊ 30 वर्षमै उसको मृत्यु भयो यो लेख्ने व्यक्ति तर 30 वर्षभित्रमा चाहिँ उसको ख्रिस्ट जस्तो जीवन थियो उसको सबैले त्यही भन्थ्यो यति प्रभाव पर्यो वर्षौँसम्म यति छोटो जीवनले है अनि उसले के लेख्छ भने यहाँ मैले ख्रिस्टको निम्ति देखेको सबभन्दा आफूलाई सुम्पेको र यस्तो भक्तिसाथ ख्रिस्टमा समर्पित भएको उदाहरण चाहिँ मैले यी आधुनिक युगमा अथवा मैले देखेको भनेको चाहिँ एउटा छ भन्यो अनि उसले बताउँछ हुन त अहिले चाहिँ जताततै विश्वास गरे भन्नेहरू चाहिँ मरेको जस्तो अवस्थामा छ उसकै पालोमा थियो रहेछ 200 वर्ष अगाडि त्यतातिर चर्च चाहिँ गइरहेछ है सब चिसो कुनै पनि त्यहाँ व्यक्तिगत सम्बन्धको कहाँ छैन है धर्ममा त गरिरहेछ अनि मलाई चाहिँ एकजना बेलायतको पास्टरले मलाई गएको हप्ता मलाई बताए भन्छ त्यो कहिले पनि छापिएको भनेर रहेनछ त्यसैले म यहाँ लेखिदिन्छु तपाईँको लागि मेरो आफ्नै लागि पनि हाम्रो चिसो हृदयहरूलाई चाहिँ अलिकति उत्साहित पार्नलाई उत्तेजित पार्नलाई ताकि हामी पनि प्रभुलाई आफूलाई दिन सकौँ उसले बयान गर्दैछ अफ्रिकामा लेप्रोसी भन्ने त्यो डरलाग्दो भयङ्कर रोग अहिलेसम्म छ कोरी रोग क्या कोर रोग अनि बाइबलमै लेखिएको त्यो कोर रोग हो कि होइन त्यो मलाई थाहा छैन तर अफ्रिकामा भएको त्यो कोर रोग चाहिँ निको हुन सक्दैन भन्ने बुझेको छु अनि यो यति अर्कालाई सर्न सजिलो छ कि एउटा कोर रोग लागेको मान्छेको नजिक कोही जान पनि चाहँदैन अनि अफ्रिकाको दक्षिण भागमा त्यहाँ चाहिँ कोर रोग लागेका रोगी नै रोगीहरू कोरी नै कोरीको एउटा घर बासस्थान बनाएको रहेछ अनि एउटा ठुलो कम्पाउन्ड रहेछ त्यहाँ जहाँ चाहिँ वरिपरि अल्गो पर्खालले चाहिँ घेरिएको रहेछ त्यहाँभित्र चाहिँ खेतबारीहरू रहेछन् अनि ती खेतबारीहरूमा चाहिँ ती कोर कोरीहरूले चाहिँ त्यहाँ खन के अरे त्यो अन्न उमार्दो रहेछन् त्यहाँभित्र छिर्नलाई एउटा मात्र ढोका छ जुन ढोकालाई चाहिँ एकदम होसियारी साथ त्यहाँ रक्षा गरिएको छ किनभने जो कोही एउटा कोर रोगको लक्षण उसको शरीरमा देखिने बित्तिकै उसलाई चाहिँ त्यहाँ ल्याइन्छ अनि त्यसपछि उसलाई भित्र जानै पर्छ भनेर उसलाई चाहिँ कर लगाइन्छ अनि कहिले पनि फर्किन पाउँदैन त्यही मर्ने हो अनि अरू जो कोही त्यो ढोकाबाट छिर्छ भने ऊ कहिले पनि बाहिर निस्कन पाउँदैन त्यसपछि उसले लेख्छ यस्तो दयनीय वासस्थानभित्र त्यहाँ थुप्रै थुप्रै कोरीहरू रहेछन् रोगको विभिन्न चरणहरूमा कोहीको अलिकति छ कोहीको अलि धेरै छ डाक्टर हालबेक एकजना मिसनरी त्यहाँ जानुभएछ अनि एउटा नजिकैको डाँडामा चढेर तल हेर्नुभएछ उनीहरूले काम गरिरहेको अनि हेर्दाखेरि विशेष गरी दुईजना त्यहाँ कोरीहरूलाई ध्यान दिएछ उसले देखेछ उनीहरूले चाहिँ केराउ रोप्दै रहेछन् त्यहाँ केराउ एकजनाको चाहिँ दुइटै हात छैन अर्को चाहिँ दुइटै खुट्टा छैन किनभने कोर रोगले खाइसके रहेछ जसको दुइटा हात थिएन उसलाई चाहिँ जसको दुइटा हात थिएन उसले चाहिँ दुइटा खुट्टा नहुनेलाई चाहिँ आफ्नो पिठीमा बोकेको रहेछ अनि हात हुने चाहिँ आफ्नो झोलामा चाहिँ एक त्यो बिउ झोलामा बिउ रहेछ अनि त्यो उसले चाहिँ त्यहाँ ठाउँ ठाउँमा रोप्दो रहेछ अनि त्यसपछि त्यो हिँड्नेले चाहिँ उसको खुट्टाले चाहिँ त्यो रोपिएको त्यो दानालाई चाहिँ थिच्दो रहेछ अनि यसरी चाहिँ दुईजना मिलेर एकजना मान्छेले जस्तो काम गर्दो रहेछ उसले भन्छ ओहो संसारमा कस्ता कस्ता दुःख लाग्दो परिस्थितिहरूमा मानिसहरू जिइरहेका छन् यो कोर रोगको झ्यालखाना पो रहेछ त्यसपछि तर तपाईँले सोध्नुहुन्छ होला ती असहाय कैदीहरूको आत्माको चाहिँ वास्ता कसले गर्ने को चाहिँ त्यो ढोकाबाट भित्र छिर्ला कहिले पनि नफर्किने गरिकन कसले चाहिँ आफ्नो बुवा आफ्नो आमा आफ्नो घर आफ्नो जग्गा जमिन छोडेर त्यागेर यी
बिचरा कोरीहरूलाई चाहिँ मुक्तिदाताको सुसमाचार सुनाउला। जवाफ आउँछ, दुईजना मोराभियन मिसनरीहरू प्रचार गर। अनि एउटा पद पढौँ, दोस्रो कोरिन्थी पाँच अध्यायमा, दोस्रो कोरिन्थी पाँच अध्याय, दुईजना मोराभियन मिसनरीहरू त्यहाँभित्र छिरेका छन् भन्छ उसले। उसले हेरिरहेछ माथिबाट, उनीहरूलाई को रोग लाग्यो होइन, उनीहरू सभ्य मान्छेहरू हुन् तपाईँले म जस्तै। अनि त्यो ढोकाबाट छिरेपछि बाहिर निस्किन पाइन्छ, निस्किन पाइन्छ, त्यो रोग सर्छ उनीहरूलाई पनि। अनि उनीहरूलाई सकेसम्म अलग गर्नै पर्दछ, नत्र भने समाजमा को रोगले चाहिँ नष्ट गर्छ भनेर गरेका छन् त्यो। कुन कुराले यो दुईटा मोराभियन मिसनरीहरू चाहिँ त्यहाँभित्र पसेका छन्, उनीहरूलाई के लागेर त्यहाँभित्र पस्या हो, कुन कुराले उनीहरूलाई चाहिँ अभिप्रेरित गरेको हो, त्यसको जवाब चाहिँ दोस्रो कोरिन्थी पाँचको चौधमा छ। हेर्नुहोस् त पावलको शब्दहरू, किनकि ख्रीष्टको प्रेमले हामीलाई विवश पार्दछ, किनभने हामी यो निर्णय गर्दछौँ सबैका लागि एकजना मर्नुभयो भने साँच्चै सबै मरे, अनि सबैका निम्ति उहाँ मर्नुभयो, यसकारण जिउनेहरू अब उसो आफ्ना निम्ति जिउनु हुँदैन तर उहाँका निम्ति जिउनुपर्छ जो उनीहरूका निम्ति मर्नुभयो र बौराइनु भयो। चौध पदमा त्यो शब्द विवश भन्ने शब्द हेर्नुहोस् त, किनकि ख्रीष्टको प्रेमले हामीलाई विवश पार्दछ भनेको हामीलाई चाहिँ करमा पार्दछ भनेको, परमेश्वरको प्रेमले चाहिँ उनीहरूलाई त्यो ढोकाभित्र छिर्ने गराएछ। खुसी छ फेरि, खुसी छ, प्रेमको कर हो, ईश्वरीय प्रेमले यी आत्माहरूको लागि प्रेमले अभिप्रेत भएर चाहिँ यी दुईजना मोराभियन मिसनरीहरू चाहिँ आफ्नो सेवा कार्यको स्थान नै यसलाई रोजेछन्। उनीहरूले हाम्रो सेवा कार्य गर्ने ठाउँ यही हो, अनि उनीहरू छिरे कहिले पनि बाहिर नआउने गरिकन। अब यो लेख्नेले भन्छ, अनि मलाई यस्तो बताइएको छ कि यो दुईजना जुन दिन मर्छन् तुरुन्तै त्यसपछि अरू मोराभियन मिसनरीहरू उनीहरूको ठाउँ लिनलाई तयार छन्। अनि यहाँ लेखकले भन्छ, ओहो मेरा प्रिय मित्रहरू हो, के हामी लाजमा नपरौँ परमेश्वरको सामु, कि हामी जोहरू चाहिँ उही रगतले किनिएका हौँ, उद्धार पाएका हौँ, त्यही आत्माले सिकाएका हौँ, तर हामी जोसमा र येशु ख्रीष्टको लागि प्रेममा चाहिँ ती मानिसहरू जस्तो नहुनुमा चाहिँ शर्मा पर्नुपर्ने होइन भन्छ। त्यसपछि यो चाहिँ अलिकति होइन 200 वर्ष अगाडि कुरा हो, त्यसपछि अलिकति हालचालैको कुरा भनेपछि होइन केही दशक पनि भएको छैन होला, किनभने यो व्यक्ति त जिउँदै हुनुहुन्छ जस्तो लाग्छ, रबर्ट सम्नर भन्ने। अनि त्यो व्यक्तिले अमेरिकन, उहाँले चाहिँ के लेख्नु भएको छ भने, मैले एउटा कोरीहरूको त्यस्तै समूहलाई मा एकचोटि हेर्न गएँ, मानाउस भन्ने ठाउँबाट 1 घन्टा जति जङ्गलमा जानु परेको थियो, एमाजोन नदीको करिब 1600 किलोमिटर माथितिर रे, भन्नु सायद यो ब्राजिलमा होला, यो चाहिँ अर्कै घट ठाउँमा हो यहाँ, तर त्यस्तै खालको परिस्थिति रहेछ होइन। अनि त्यहाँ चाहिँ एउटा कोर रोग लागेको पास्टर पनि रहेछ है, अनि त्यहाँको पास्टर चाहिँ अब किनभने यो त अलिक पछिको कुरा हो, औषधि उपचार पनि हुन थाल्यो नि त होइन, अनि त्यहाँ औषधि उपचार गर्ने क्रममा ऊ चाहिँ निको भएछ, अनि भनेछ तपाईँ अब जान सक्नुहुन्छ निको भइसक्नु, तर उसको श्रीमती पनि एकदमै दयनीय अवस्थामा रहेछ कोर रोग लागेर। अनि त्यो श्रीमान चाहिँले चाहिँ भनेछ, अह म जान चाहन्न अहिले, किनभने उसको श्रीमती त्यहाँ भएकोले। अब प्रेमको परिभाषा भने त यो पो हो कि प्रिय, परमेश्वरको प्रेमले चाहिँ हामीलाई अर्कै व्यक्ति बनाउँछ, त्यसैले प्रभु येशूलाई हामीले अझ चिन्न सकौँ, अझ उहाँ जस्तै हुन सकौँ।